الرحمن الرحيم رجال لا تلهيهم تجارة ولا بيع عن ذكر الله وإقام الصلاة وإيتاء الزكاة يخافون يوما تتقلب فيه القلوب والأبصار صدق الله العظيم. بزرگان محترم، برادران عزیز، حضرت عبداللہ ابن مسعود رضی اللہ عنہ ایک بڑے عظیم الشان صحابی ہیں، ان کا ایک فرمان ہے، ایک حدیث ہے. واقعہ یہ ہے، حضرت ابو عیینہ ان کے آزاد کردہ غلام حضرت واصل کہتے ہیں، مجھے یحییٰ ابن عقیل نے ایک تحریر دی، ایک خط دیا اور یہ کہہ کر تحریر دی کہ یہ حضرت عبداللہ ابن مسعود رضی اللہ عنہ کی تحریر ہے، اس میں جو بات لکھی ہوئی تھی وہ یہ ہے کہ حضرت عبداللہ ابن مسعود رضی اللہ عنہ فرماتے ہیں، لوگوں پر عنقریب ایک ایسا زمانہ آئے گا کہ جس میں نمازوں سے غفلت بڑھتی جائے گی، اونچی اونچی بلڈنگیں بنائی جائیں گی، جھوٹی باتوں کی اور جھوٹی قسموں کی کثرت ہوگی، ایک دوسرے پر لعن طعن کیا جائے گا، رشوت خوری عام ہو جائے گی، بدکاری عام ہو جائے گی، اور دنیا کے عوض دین کو آسانی سے بیچ دیا جائے گا. یہ سات باتیں اس میں لکھی ہوئی تھی. آگے حضرت عبداللہ ابن مسعود رضی اللہ عنہ فرماتے ہیں کہ جب یہ باتیں ظاہر ہو جائیں، بہت ہی خطرات کا وہ زمانہ ہوگا، اس زمانے میں اپنے آپ کو بچانے کی کوشش کریں، بچتے رہیں. لوگوں نے پوچھا اس زمانے میں کس طرح سے ہم بچیں، بچنے کی صورت اور شکل کیا ہوگی؟ تو حضرت عبداللہ ابن مسعود رضی اللہ عنہ نے فرمایا کہ تم اپنے گھروں کو لازم پکڑو، یعنی بے ضرورت اپنے گھروں سے نہ نکلو، اور اپنی زبان اور اپنے ہاتھ کو قابو میں رکھو. یہ حضرت عبداللہ ابن مسعود رضی اللہ عنہ کا ارشاد ہے. ظاہر سی بات ہے، انہوں نے یہ باتیں اللہ کے نبی صلی اللہ علیہ وسلم سے سنی ہوں گی، انہوں نے یہ باتیں اپنی طرف سے کہی ہیں. اور یحییٰ ابن عقیل نے یہ بھی بتایا کہ یہ وہ سات باتیں ہیں جو ہر جمعرات کو حضرت عبداللہ ابن مسعود رضی اللہ عنہ اپنے تلامذہ اور شاگردوں کو سنایا کرتے تھے. معلوم ہوا کہ خطرات کا زمانہ ہے، خطرات کے زمانے میں جو مصیبتوں کا پریشانیوں کا زمانہ ہوگا بچنے کی تدبیر بتا دی گئی اور یہ بھی بتا دیا گیا کہ خطرات کیوں آئیں گے. خطرات سات باتوں کی وجہ سے آئیں گے. اس زمانے میں جبکہ ان باتوں کا کوئی تصور نہیں تھا آج یہ باتیں عام ہو چکی ہیں. کوئی بات بھی ایسی نہیں جو معاشرہ کے اندر موجود نہ ہو. ہر ہر چیز اتنی عام ہوئی ہے. اللہ ہم سب کی حفاظت فرمائے کہ ہر ہر چیز پر اللہ کی پکڑ ہو سکتی ہے, اس کا عذاب آ سکتا ہے. پہلی بات جو حضرت عبداللہ ابن مسعود رضی اللہ عنہ نے فرمائی وہ یہ ہے کہ نمازوں سے غفلت بڑھتی جائے گی اور نمازوں سے غفلت عام ہو جائے گی. جبکہ ہم یہ جانتے ہیں کہ نماز دین کا ستون ہے اور نماز اسلام کی پانچ بنیادوں میں سے دوسری بڑی بنیاد ہے. بنیاد اگر نہ رہے تو عمارت نہیں رہ پاتی ہے. لہذا نماز نہ رہے تو عمارت نہیں رہے گی, اسلام بھی ختم ہو جائے گا. فرمایا نماز تمیز پیدا کرنے والی عبادت ہے کہ نماز کی وجہ سے اسلام اور کفر کے درمیان تمیز ہوتی ہے. کہ کافر نماز نہیں پڑھتا ہے اور مسلمان نماز پڑھتا ہے. نماز ہی سے پہچان ہوتی ہے کفر اور اسلام کے درمیان. یہ وہ عظیم الشان عبادت ہے کہ اللہ نے ہر حکم, جتنے احکام ہیں شریعت میں, ہر حکم اللہ نے زمین پر نازل کیے. لیکن جب نماز کا فریضہ عائد کرنا تھا اور نماز کا حکم اپنے نبی پر نازل کرنا تھا تو اللہ نے آپ کو اوپر بلایا, سفر معراج نصیب ہوا اور اللہ تعالی نے نماز جیسی عظیم الشان عبادت آپ کو معراج کے سفر میں نصیب فرمائی اور 50 نمازیں عطا کی جو بعد میں چل کر امت کی سہولت کے لیے 5 نمازیں رہ گئی. اور جب اللہ کے نبی 5 نمازوں کا تحفہ لے کر آگے بڑھے تو اللہ کی طرف سے آواز آئی کہ لا یبدل القول لدیا, ہمارے یہاں بات بدلی نہیں جاتی, جو بات کہہ دی گئی وہی ہے. لہذا نماز تو 5 ہیں مگر ثواب 50 نمازوں کا ہی ملے گا. یہیں سے یہ قاعدہ بنا کہ ہر نیکی پر 10 ثواب عطا کریں گے. نماز ہی سے یہ قاعدہ بنا. پھر اللہ نے اس قاعدے کو عام کر دیا, من جا بالحسنت فلہو عشر امثالہا, جو کوئی ایک نیکی لے کر آئے اسے 10 نیکیاں اور 10 ثواب دیے جائیں گے. تو بعض عبادتیں وہ ہیں جہاں اللہ تعالیٰ ثواب زیادہ دیتے ہیں, جیسے اللہ کے راستے میں خرچ کرنا اور روزہ رکھنا وغیرہ. اکثر عبادتیں وہ ہیں کہ وہاں ایک عبادت پر 10 ثواب, ایک نیکی پر 10 اجر اللہ تعالیٰ عطا کرتے ہیں. نماز ایک عظیم الشان عبادت ہے اور اللہ سے مناجات کا ذریعہ ہے. اللہ سے نہ صرف تعلق پیدا ہوتا ہے بلکہ تعلق مضبوط ہوتا ہے. اللہ تعالیٰ سے ملاقات نماز کے ذریعے ہی ہوتی ہے. اور حدیث میں آتا ہے اذا حزبہ امر، جب بھی کوئی پریشانی اللہ کے نبی کو آتی تو فوراً نماز کی طرف رخ کرتے، جو ہی نماز ادا کرتے وہ پریشانی دور ہو جاتی. ہم بھی پریشان ہو کر نماز پڑھتے ہیں، لیکن پریشان ہو کر نماز پڑھنا اور چیز ہے، اور نماز کی عادت رہنا اور پریشانیوں میں نماز پڑھ کر پریشانیوں کا دور ہونا اور چیز ہے. لہذا جو عبادت ایسی ہے کہ ہر ہر عاقل بالغ مسلمان پر فرض عین ہے، اختیار نہیں دیا گیا. اللہ کے نبی علیہ الصلوۃ والسلام عیادت کرتے ہیں عمران ابن حسین رضی اللہ عنہ کی، وہ بیمار تھے، وہ پوچھتے ہیں یا رسول اللہ میں کھڑا ہو کر نماز نہیں پڑھ سکتا، میں بیمار ہوں. آپ نے فرمایا اگر تم کھڑے نہیں ہو سکتے ہو تو بیٹھ کر پڑھو، بیٹھ کر نہیں پڑھ سکتے ہو تو لیٹ کر پڑھو، لیکن کسی بھی حالت میں نماز معاف نہیں ہوتی ہے. بیٹھ کر آگے چل کر لیٹ کر پڑھنے کی اجازت دی گئی، لیکن نماز چھوڑنے کی اجازت نہیں دی گئی. یہ دو رکعت نماز، بعض لوگ کہتے ہیں بیوقوفی سے کہ دو رکعت کے امام اور دو رکعت والی نماز، حالانکہ حدیث میں آتا ہے کہ دو رکعت دنیا و ما فیہا سے بہتر ہے. دو رکعت ادا کرنا دنیا و ما فیہا سے بہتر ہے، اور اللہ کے یہاں بہت ہی قربت کا ذریعہ ہے. اس لیے نماز سے غفلت نہ ہو. قرآن کریم میں کہا گیا منافقوں کی تعریف میں، یعنی منافقوں کے بارے میں یہ بات کہی گئی، لا یاتون الصلاۃ الا وهم کسالا ولا ينفقون الا وهم کارہون. منافق نماز کو نہیں آتے ہیں مگر انتہائی غافل اور سست ہو کر، سستی اور غفلت کے ساتھ وہ نماز کو آتے ہیں، اور خرچ نہیں کرتے ہیں مگر مجبور ہو کر. یعنی منافق بھی نماز پڑھتے تھے. اللہ کے نبی صلی اللہ علیہ وسلم کے زمانے میں ہمت نہیں ہوتی تھی ان کو نماز چھوڑنے کی، لیکن بہت ہی ہارے دل سے مجبور ہو کر اور ایک مصیبت سمجھ کر وہ نماز کو آتے تھے، اور جہاں خرچ کرنے کا موقع ہوتا تھا انتہائی کراہت کے ساتھ مجبور ہو کر خرچ کرتے تھے. اگر یہ صفت مسلمانوں میں بھی نعوذ باللہ آ جائے تو پھر ہم میں اور منافقوں میں کیا فرق رہ جائے گا. لا یاتون الصلاۃ الا وهم کسالا ولا ينفقون الا وهم کارہون ایک مسلمان کی صفت نہیں ہو سکتی. میں نے خطبے میں آیت پڑھی، اللہ تعالی فرماتے ہیں رجال لا تلہیہم تجارۃ ولا بیع عن ذکر اللہ وإقام الصلاۃ وإیتاء الزکاۃ. وہ لوگ ایسے ہیں، انہیں ان کا ذکر شروع سے آ رہا ہے، جو اللہ کے گھروں کو آباد کرتے ہیں. فی بیوت اذن اللہ ان ترفع، تو اللہ تعالیٰ کہتے ہیں وہ لوگ ایسے ہیں کہ ان کو تجارت اور خرید و فروخت نماز سے، اللہ کے ذکر سے اور زکوٰۃ دینے سے غافل نہیں کرتے. لا تلہیہم تجارت ولا بیع، تجارت اور خرید و فروخت اور دنیاوی مشاغل ان کو اللہ کے ذکر سے، نماز قائم کرنے سے اور زکوٰۃ دینے سے روکتے نہیں ہیں. یخافون یوما تتقلب فیہ القلوب والابصار، وہ ڈرتے ہیں اس دن سے جس دن دل اور آنکھیں الٹ جائیں گے، یعنی قیامت کے دن سے ڈرتے ہیں کہ اس دن حساب کتاب ہوگا، اللہ کے یہاں हर चीज का सवाल होगा और जवाब देना होगा। वो डरते हैं और डर कर अल्लाह की इबादत में मशगूल होते हैं, नमाज और जकात का एहतमाम करते हैं और दूसरी सारी इबादतों का एहतमाम करते हैं। जिक्र से मुराद सारी इबादतें हैं, लिहाजा तिजारत उनको गाफिल नहीं करती, लेन देन खरीदो फरोख्त उनको गाफिल नहीं करती। इस आयत करीमा से मुफस्सिरीन ने लिखा है, मालूम हुआ सहाबा कराम उमूमन ताजिर थे और ज्यादातर ताजिर और पेशावर थे, यानी कोई सहाबी तिजारत कर रहे हैं तो कोई सहाबी लोहार का काम कर रहे हैं और कोई सहाबी दूसरा कोई पेशा इख्तियार कर रहे हैं। तो अक्सर सहाबा ताजिर थे और तिजारत उनको गफलत में नहीं डालती थी। तिजारत की वजह से इस्लामी अहकाम में से किसी हुक्म में गफलत नहीं आती थी। आज हमारे अंदर कितनी गफलत है और इस कदर गफलत है कि नमाज होती है और हम अपने कामों में मशगूल रहते हैं, नमाज की तरफ न ध्यान रहता है, न हम नमाज का ख्याल करते हैं और ना वो तड़प है, वो लगन है जो हमारे अंदर होनी चाहिए। किताबों में वाकया लिखा है कि सऊदी अरब में एक अमरीकी फौजी गया और एक मुसलमान दुकानदार से उसने कोई चीज खरीदी। उधर दुकानदार ने वो चीज देने के लिए उठा ली और इधर इसने पैसे उठाए। इतने में करीब की मस्जिद से अजान की आवाज आई तो दुकानदार यूं ही छोड़कर चला गया मस्जिद को कि अजान की आवाज आ चुकी है, अल्लाह की तरफ से दावत आ चुकी है। बगैर किसी बात को कहे, कुछ कहे बगैर चला गया तो अमरीकी फौजी सोचने लगा, ला महाला, इसका मजहब सच्चा मजहब है, इसमें कोई कशिश है यकीनन। जब ही वो इस कदर बड़े सौदा को, बड़ी तिजारत को छोड़कर जैसे ही दावत आ रही है, उधर लपक रहा है, उधर जा रहा है, जब वो नमाज पढ़कर दुकानदार आया तो उसी के हाथ पर मुसलमान हो गया। अल्लाह ने इस्लाम की तौफीक दी। आज हम कहते हैं कि मुसलमानों को देखो और गैरों को बुलाओ मस्जिदों में और वो देखें, लेकिन वो तो हमको जानते हैं, हमारा सरापा देखते हैं और हम मस्जिद में और हैं, बाजार में और हैं, कारखाने में और हैं और हमारा हाल हर जगह अलग अलग है। इसलिए हमारी सूरत, हमारी शबाहत, हमारा तरीका, रहन सहन, चाल चलन गैरों को मुतासिर नहीं करती है, गैर मुतासिर नहीं होते। इसीलिए उलमा ने लिखा है, ज्यादातर इस्लाम अखलाक से फैला है या तिजारत से फैला है, तबलीग से इस्लाम बहुत कम फैला है। ज्यादातर 90% कहें, 80% कहें, या तो हुस्न अखलाक से फैला है या अच्छी तिजारत से फैला है, बगैर उसके इस्लाम की इशात नहीं हो पाई। इसलिए ऐसे अजीम शान एक अमल है, उसको हम जाये ना करें। अब्दुल्ला इबन मसूद रजी अल्लाह कह रहे हैं, अन करीब जमाना आएगा, हजरत अब्दुल्ला इबन उमर रजी अल्लाह बाजार गए, बाजार में घूम रहे थे, इतने में अजान की आवाज आई। क्या देखते हैं, जितने सहाबा ताबईन दुकान खोले हुए थे एकदम से दुकान बंद करते हैं, मस्जिद की तरफ जाते हैं। तो अब्दुल्ला इब्ने उमर फरमाते हैं, ये आयत इन्हीं लोगों के बारे में नाजिल हुई, रिजालुल ला तुलहीहिम तिजारतुन वला बैउन अन ज़िक्रिल्लाह। आगे हदीस में आता है कि दो सहाबी थे, खुद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने का वाकया है, दो सहाबी थे, एक ताजिर थे, एक लोहार थे, लोहार का पेशा उनका था। ताजिर थे, वो तिजारत कर रहे थे, तराजू में उन्होंने सामान रख दिया, तराजू का एक पलड़ा झुक गया, इतने में अजान हुई तो वैसे ही छोड़कर नमाज को चले गए। इतना भी गवारा नहीं किया कि जो मामला हो चुका है, तराजू का जो पलड़ा झुक चुका है, वहां तक हम मामला पूरा कर लें, लेन देन हो जाए, लेकिन उसको भी गवारा नहीं किया। जबकि इस कदर तो इस्लाम में इजाजत है, इस्लाम में इसीलिए अजान में और इकामत में वक्फा रखा गया है कि जरूरी काम से फारिग होकर नमाज की तरफ आ जाए। इसीलिए उलमा ने लिखा है कि इतना बड़ा वक्फा नहीं होना चाहिए कि अजान सुनकर आदमी बेताल्लुक हो जाए। जैसे बाज नमाजों में वक्फा ज्यादा होता है तो अजान सुनकर कोई हरकत नहीं होती और अजान उमूमन बेमाना हो जाती है। ऐसा कम वक्फा होना चाहिए कि आदमी अपनी जरूरत जल्दी से पूरी करे और नमाज की तरफ आए और नमाज अदा करने वाला हो जाए। तो इधर अजान हुई, उधर उन्होंने जो झुकता हुआ पलड़ा था उसको छोड़ दिया और नमाज को चले गए। दूसरे सहाबी, उनका अपना पेशा था, वो लोहार थे, उन्होंने हथौड़ा उठाया गरम लोहे पर मारने के लिए, गरम लोहे पर मारने के लिए हथौड़ा उठाया। जब अपने दोनों हाथ मूंढे तक ले गए, अजान हुई तो हथौड़े को पीछे फेंक दिया। इतना भी गवारा नहीं किया कि जो हथौड़ा हमने उठाया था कम से कम उसका इस्तेमाल कर लें और उसका उसकी जो ज़र्ब है वो ज़र्ब लगा लें। उन्होंने इतना भी गवारा नहीं किया। अल्लाह हम सबको पूरी उम्मत को माफ करे, जो गफलत आम है ये गफलत हमको तबाह कर देगी, ये गफलत हमको बर्बाद कर देगी। आज हम नमाज पढ़ते हैं, हमारी नमाज का कोई असर इसीलिए नहीं हो रहा है कि नमाजों में जान नहीं रही, रूह नहीं रही। जबकि अल्लाह कहते हैं قد افلح المؤمنون الذين هم في صلاتهم خاشعون کہ کامیاب ہو گئے وہ اہل ایمان جو اپنی نمازوں میں خشوع رکھتے ہیں، جو نمازوں کو خشوع کے ساتھ پڑھتے ہیں۔ دو لفظ ہیں، ایک ہے خشوع اور ایک ہے خضوع۔ علماء نے لکھا ہے خشوع کا تعلق دل سے ہے، خضوع کا تعلق ظاہر سے ہے۔ خشوع خضوع کا مطلب یہ ہوا کہ دل بھی اللہ کی طرف متوجہ رہے، ظاہر اعضا بھی برابر اطمینان کے ساتھ رہے، ایسا نہ ہو کہ نماز بھی ہوتی رہے حرکت بھی کرتے رہے۔ ہمارے امام اعظم ابو حنیفہ رحمہ اللہ کا یہ واقعہ مشہور ہے، آپ کی سیرت کی کتابوں میں یہ واقعہ لکھا ہے کہ ایک دن امام اعظم ابو حنیفہ رحمہ اللہ کے قریب ایک پڑوسی یہودی رہتا تھا۔ ایک دن اس کے بیٹے نے پوچھ لیا کہ پڑوس کے گھر میں چھت کے اوپر ایک ستون رہتا تھا، وہ ستون نظر نہیں آ رہا ہے، وہ کہاں چلا گیا؟ تو باپ نے بیٹے سے کہا کہ بیٹے وہ ستون نہیں تھا، وہ امام اعظم ابو حنیفہ تھے جو نماز پڑھتے تھے۔ اور اس قدر ساکت و صامت ہو کر، باوقار ہو کر، بغیر کسی حرکت کے کھڑے رہتے تھے کہ ایک دو نہیں دسیوں پارے نماز میں پڑھ جاتے تھے اور ذرا برابر حرکت نہیں ہوتی تھی۔ بچہ نے اس کو ستون سمجھا تھا جبکہ وہ امام اعظم ابو حنیفہ رحمہ اللہ تھے اور آپ کا انتقال ہو گیا تھا۔ لہذا اگر یہ بات ہمارے اندر پیدا نہیں ہو سکتی، کم از کم اذان سن کر ہم متوجہ ہو جائیں اور اذان سنتے ہی ہم متفکر ہو جائیں اور پہلی فرصت میں نماز کی طرف آنے کی کوشش کریں اور پورے وقار و اطمینان کے ساتھ ہماری نماز ادا ہو، अगर हमारी नमाज अच्छी हो जाएगी, आज जितने मजालिम दुनिया भर में जहां जहां हो रहे हैं, ये सब मजालिम खत्म हो जाएंगे इंशाअल्लाह। कहीं कोई जुल्म नहीं रहेगा, जुल्म और सितम का बाजार खत्म हो जाएगा, ज्यादती खत्म हो जाएगी। इसलिए कि ये दो दो रकातें अल्लाह के यहां बड़ी कीमती हैं। इसीलिए हजरत जुनेद बगदादी रहिमहुल्ला, जब आपका इंतकाल हो गया, किसी ने पूछा ख्वाब में देखकर कि अल्लाह ने आपके साथ क्या मामला किया, फरमाया हमारी दूसरी बातें तो नजर नहीं आई, बस तहज्जुद में जो दो चार रकातें हम पढ़ते थे वही दो चार रकातें काम आई, दूसरी बातें तो काम नहीं आई, नजर नहीं आई, जो तहज्जुद में दो चार रकातें पढ़ते थे वही नमाज हमारे काम में आई। इसलिए हमारी नमाज में रूह पैदा हो, जान हो, एक तो हम वक्त पर नमाज को आएं और एहतिमाम के साथ नमाज अदा करें, खुशु खुजू इख्तियार करें, और दूसरी बात यह है कि नमाज भी पूरे एहतिमाम के साथ जो आदाब हैं, जो शराइत हैं, जो सुनन और मुस्तहब्बात हैं, उनके साथ हम नमाज अदा किया करें, तो हमारी नमाज में जान पैदा होगी और हमारी नमाज से हमारे मसाइल हल होंगे, हमारी परेशानियां दूर होंगी। जो गफलत आम हो रही है, अल्लाह हिफाजत करे, इस गफलत पर पकड़ हो सकती है। इसीलिए हजरत अब्दुल्ला इब्ने मसूद रजी अल्लाह अन्हु ने ये फरमाया कि अनकरीब वो जमाना आएगा कि गफलत आम हो जाएगी, नमाजों से दूर हो जाएंगे। जो बहुत कम लोग नमाज पढ़ते हैं, 10-20 फीसद जिनकी यह है फीसदी, वो अल्हम्दुलिल्लाह नमाज पढ़ते हैं, लेकिन उनकी नमाजों में भी जान आनी चाहिए, रूह होनी चाहिए। इसीलिए एक हदीस में आता है, कयामत के करीब मस्जिद आबाद होगी लेकिन एक आदमी के दिल में भी खुशू नहीं होगा। मस्जिद भरी हुई होगी लेकिन एक आदमी के दिल में भी खुशू नहीं होगा, खुशू से दूर रहेगा और बस नमाज हो रही होगी। मसाजिदुहुम आमिरा वही खराब मिनल हुदा, अल्लाह के नबी अलैहिस्सलाम ने फरमाया उनकी मस्जिदें आबाद होंगी, भरी हुई होंगी और वो हिदायत से वीरान होंगी। आज हमको हमारी मस्जिदों से जो हिदायत मिलनी चाहिए वो हिदायत नहीं मिल पा रही है, हमारा अपना कसूर है। जैसा कि हजरत शेख सादी रहमतुल्लाह अलैह फरमाते हैं, गर नबीनत बरोज शब परा चश्म आफ्ताब रा छे गुना, अगर दिन में उल्लू को नजर ना आए तो आफ्ताब का क्या कसूर है। अगर हमारी नमाज से हमारे मसाइल हल नहीं हो रहे, हमारी परेशानियां दूर नहीं हो रही हैं, तो नमाज का क्या कसूर है, हमारा अपना कसूर है, हम वैसी नमाज नहीं पढ़ते, या तो गफलत के साथ नमाज ही नहीं पढ़ते हैं, या पढ़ते हैं तो पूरी बेतवज्जुही के साथ, लापरवाही के साथ नमाज अदा करते हैं। इसलिए नमाज से हमारे मसाइल हल नहीं होते और नमाज बरकत नहीं लाती, खैर का वजूद नहीं होता है। लिहाजा ये पहली बात है जो हजरत अब्दुल्ला इब्ने मसूद रजी अल्लाह अन्हु ने फरमाई, और दूसरी बात ये बताई कि बिल्डिंगों की ऊंची ऊंची इमारतों की बहुतात हो जाएगी, कसरत हो जाएगी। एक हदीस में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि कयामत के करीब वो लोग जो सियाह ऊंटों के चराने वाले हैं, सियाह ऊंटों के चराने वाले हैं जिनके पैरों में चप्पल तक नहीं होती है, कयामत के करीब वो ऊंची ऊंची इमारतें बनाएंगे। आज दौलत आम हो गई, पैसे आम हो गए, और ऐसे लोग जिनका मुआशरा में कोई ज्यादा मकाम नहीं, कोई ज्यादा हैसियत नहीं, वो भी ऊंची ऊंची इमारतें बना रहे हैं। मतलब ये है कि ऊंची ऊंची इमारतें बनाना कोई खास ऐसी बात नहीं है जिसको इस्लाम में और ईमान के अंदर शामिल किया जाए। इसीलिए एक हदीस में अल्लाह के नबी अलैहिस्सलाम साफ फरमाते हैं कि अल्लाह ताला जिस माल से बरकत उठा लेते हैं वो माल यकीनन तामीर में लगता है। जिस माल से अल्लाह बरकत खत्म कर देते हैं वो माल जरूर तामीर में लगता है, गारे मिट्टी में सरफ होता है। अलामत ये है कि अल्लाह ताला ने उससे बरकत खत्म कर दी है, बरकत उठा ली है। हदीस में अल्लाह के नबी ने फरमाया इल्ला माला यानी हाँ, जो जरूरत की चीज है, जो जरूरत का मकान है, ये तो अलग बात है, लेकिन जरूरत से जायद जितना हिस्सा होगा, जितना काम होगा, या फजूल खर्ची और दिखावे में जिस कदर तामीरात में हिस्सा लेंगे, फख्र मुबाहात करेंगे, एक दूसरे से आगे बढ़ने की कोशिश होगी, ये पूरा का पूरा काम मुसीबत होगा। और अल्लाह के नबी अलैहिस्सलाम के फरमान के मुताबिक बरकत उठा लिए जाने का ये सबब है, बरकत वहां से खत्म कर दी गई। हदीस में ये अल्फाज भी आए हैं, अल्लाह ताला जिस बंदे के माल को पसंद नहीं करते उसके माल को अल्लाह तामीरात में लगा देते हैं, जिसके माल को अल्लाह पसंद नहीं करते उसको तामीरात में खर्च करने पर लगा देते हैं। इसलिए ये दूसरी गफलत की चीज है जो हमारे अंदर आम हो रही है। तो पहली बात नमाज से मुताल्लिक थी, दूसरी बात तामीरात से मुताल्लिक है कि बेजरूरत जो तामीर होगी और फजूल खर्ची और दिखावे के साथ जो कुछ काम होगा अल्लाह तबारक व ताला की मदद वहां से दूर हो जाती है। लिहाजा एक मुसलमान को ये करना चाहिए कि उसका माल अल्लाह के दीन पर लगे, दीन के कामों में सर्फ हो, ताकि ये माल उसे आखिरत में काम आए, उसका सदका उसे आखिरत में काम आएगा, और वो जहां अपनी जिंदगी बेहतर से बेहतर बना सकता है वहीं यतीमों गरीबों मोहताजों और रिश्तेदारों का ख्याल रखे। दीन के और काम भी बहुत सारे काम हैं, वहां भी वो हाथ बढ़ाए और वहां भी वो अपना माल लगाए, तो उसका माल समझिए अल्लाह ने कबूल किया है और उसके माल से अल्लाह नाराज नहीं हुए हैं और अल्लाह तबारक व ताला ने उसको सही इस्तेमाल का मौका दिया है। अल्लाह से दुआ है इन बातों पर अमल की तौफीक अता फरमाए। बखिया बातें इंशाअल्लाह आइंदा जुमा है।